यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल जारी। बजेटबारे सांसदहरूको जिज्ञासाको 9 जना मन्त्रीहरूद्वारा जवाब। सांसदहरूको समसामयिक प्रश्नको जवाब दिन सरकारलाई सभामुख टोल प्रसाद अर्यालको निर्देशन। सहकारी संस्थामा बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने क्रम जारी। एसियाली विकास बैंकसँग नेपाल सरकारले 25 अर्ब बढ़ी ऋण सहायता लिने सम्बन्धी सम्झौता। भारतको असममा विद्युतीय धरापमा कम्तीमा 2 सुरक्षाकर्मीको मृत्यु। र पोर्चुगललाई हराउँदै स्पेन जारी विश्वकप फुटबलको क्वार्टर फाइनलमा अमेरिका र बेल्जियम बीचको खेल जारी।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ। प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा छलफल भइरहेको हो। हिजो विभिन्न 9 वटा मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभयो। बाँकी रहेका मन्त्रालय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गतका विनियोजित विभिन्न शीर्षकमाथिको छलफलको जवाब सम्बन्धित मन्त्रीले आज दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा हिजो कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुन, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादी, भूमि व्यवस्था सहकारी संघीय तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेल, सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हा र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सांसदहरूको जिज्ञासाको जवाफ दिनुभयो। सांसदहरूको जिज्ञासाको जवाफमा सूचना तथा संचार मन्त्री डा तिमिल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन हुनुका साथै अवैध दूरसंचार प्रणालीको अन्त्य, एफएम स्टेशन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यूल गर्न सहज हुने बताउनुभयो।
रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणालीबाट सीमित प्राकृतिक स्रोतको रूपमा रहेको फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी व्यवस्थापन, एफएम स्टेशनहरू, वायरलेस प्रणाली लगायतका रेडियो उपकरणहरू पहिचान तथा सोबाट लाइसेन्स प्राप्त संस्था व्यक्तिलाई हुने हस्तक्षेप नियन्त्रण गर्न, सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यूल गर्न, अन्तर्राष्ट्रिय दूरसंचारसँग सम्बन्धित मापदण्ड तथा स्पेक्ट्रम व्यवस्थापनका दायित्वहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, 4G, 5G, डिजिटल प्रसारण, IoT लगायत आधुनिक वायरलेस सेवाको प्रभावकारी नियमन र अनुगमन गर्न, दूरसंचार तथा प्रसारण सेवाको गुणस्तर सुधार गर्न, इजाजत पत्र लाइसेन्स बिनाको फ्रिक्वेन्सी प्रयोग तथा अवैध उपकरणको प्रयोगलाई नियमनको दायरामा ल्याई लाइसेन्स तथा स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्न, संवेदनशील क्षेत्रहरूमा शंकास्पद वा अनधिकृत रेडियो संचारको पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
मन्त्री तिमिल सिन्हाले जोखिमबाट जोगाउन सरकारले सुरक्षण मुद्रण केन्द्रमा पूँजीगत लगानी वृद्धि गरेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न, सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढ़ाउन, नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादीले लैंगिक समानता र महिला सशक्तिकरणलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री बादीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था पनि बजेटमा गरिएको जानकारी दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आगामी आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा मनाउने तयारी गरिएको जानकारी दिनुभयो। उहाँले असान्दर्भिक कानूनहरूमा संशोधन गर्न आगामी साउन 1 गते कानून सुधार वर्षका रूपमा घोषणा गर्न लागि जानकारी पनि दिनुभयो। उहाँले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्ध स्तरमा लागेको बताउनुभयो। युवाहरूलाई नेपालमै रोजगारी, सीपको विकास र युवा उद्यमशीलता प्रवर्धन हुने गरी सरकारले बजेट ल्याएको उहाँले जानकारी दिनुभयो। कमाउँदै सिक्दै र करियर उडान लगायतका नयाँ कार्यक्रमहरूले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास मन्त्री यादवले व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखेर दुर्गम तथा विकट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कला, साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेकाले सरकारले सांस्कृतिक पर्यटनलाई आकर्षित गर्ने गरी बजेटमा कार्यक्रम ल्याएको बताउनुभयो। मन्त्री पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने रूट व्यवस्थापन गर्न विभिन्न देशसँग कूटनीतिक प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार निरन्तर लागिरहेको बताउनुभयो। सरकारले संघीय निजामती विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो। विधेयकले कर्मचारीको मनोबल वृद्धिसँगै कर्मचारी प्रशासनको विद्यमान समस्या समाधान गर्ने र कर्मचारी प्रशासनको पुनर्संरचना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। त्यसै गरी विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन, अनुसन्धान, वैज्ञानिक खोज र आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 12:15 बस्नेछ। प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। त्यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुईवटा प्रस्तावमाथि पनि छलफल भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 हिजो छलफल भएको हो। त्यस क्रममा श्रम मन्त्री यादवले ट्रेड युनियनहरूलाई सरकारले खारिज नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो। मन्त्री यादवले महासन्धि कार्यान्वयन गर्न संघीयताको मर्म अनुसार सम्बन्धित निकाय र ठाउँहरूमा बाध्यकारी श्रमबारे निरीक्षण गरी उन्मूलन गर्ने काम भइरहेको जानकारी पनि दिनुभयो। वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम गर्नका लागि फाइल बोकेर कार्यालय कार्यालय धाउनु नपर्ने र अब घरमा नै बसेर काम गर्न सक्ने गरी व्यवस्था मिलाइने बताउनुभयो। सांसदहरूले श्रम कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबीच पूर्ण सामञ्जस्यता कायम गर्नुपर्ने सुझाव त्यस क्रममा दिनुभयो। सांसदहरूले श्रमिकको श्रमको सम्मान, अधिकारको रक्षा र मूल्य पाउने गरी ऐन र नियम बनाउने कुरामा जोड़ दिनुभयो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाउनु भएको समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाउनुभएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनु भएको हो। सभामुख अर्यालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाब दिन तथा देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण एवं विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभयो। बैठकमा समय माग गर्नुभई प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। प्रमुख प्रतिपक्षी दलका नेता आङदाम्बेले संसदमा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमै रहेको बताउनुभयो। उहाँले सरकारका 100 दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत भएको टिप्पणी गर्नुहुँदै सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र वास्तविकता बीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नहुने भए पनि संविधानका मूलभूत विषयहरूमा चलाउन नहुने बताउनुभयो। बैठकको विशेष समयमा नेकपा एमालेका गुरू बरालले सरकारको 100 दिनको कार्यकाल लोकतान्त्रिक मूल्य मान्यता कानूनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिकोणले असफल भएको आरोप लगाउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन लामो समयदेखि प्रतिपक्षीले गरेको माग सरकारले नसुनेका कारण विरोध गरिरहनु परेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्नेछ। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरूङले हिजो झापाको अर्जुनधारा नगरपालिका 11 स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गर्नुभई समग्र जिल्लाको सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागू औषधको ओसार पसार र मानव बेचबिखन लगायतका समसामयिक चुनौतीबारे छलफल गर्नुभएको हो। एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर अर्थात 25,13,00,000,000 बढ़ी नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा नेपाल सरकार र एसियाली विकास बैंक बीच दुईवटा छुट्टा छुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन र भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डा सोनी वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो काण्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा हस्ताक्षरका क्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कोसवाले हस्ताक्षर गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रगत आयोजनाका लागि 11,50,00,000 अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि 5,00,00,000 अमेरिकी डलर परिचालन गरिनेछ। त्यस अवसरमा अर्थमन्त्री डा वाग्लेले नेपालको दिगो विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहयोगको उच्च मूल्यांकन गर्नुहुँदै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। एसियाली विकास बैंकका अध्यक्ष काण्डाले नेपालसँगको 6 दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न बैंक तयार रहेको बताउनुभयो। सहकारी संस्थामा बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सरकारी अभियान जारी छ। त्यसक्रममा शिवशिखर सहकारीका 248 जनाले बचत फिर्ता पाएका छन्। हालसम्म उक्त सहकारीका 1,117 जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतलाई सफाई दिएको छ। विशेष अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 जनालाई उक्त प्रकरणमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झालाई 1 वर्ष र बाँकी 2 जनालाई 6 महिना कैद र 50,000 रूपियाँका दरले जरिवाना ठहर भएको छ। उक्त प्रकरणमा विभिन्न 17 जनाले सफाई पाएको पनि विशेष अदालतले जनाएको छ। लगातारको वर्षासँगै मनसून सक्रिय भएपछि बैतडीमा विपदको जोखिम बढ़ेर गएको बैतडी संवाददाता कृष्ण विष्ट बताउँछन्।
बैतडीमा यस वर्षको मनसूनका कारण 3,654 घरधुरीका 17,894 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको मनसून पूर्व तयारी तथा प्रतिकार योजना अनुसार सम्भावित विपदको सामना गर्न उद्धार, राहत तथा आवश्यक स्रोत साधनको तयारी गरिएको हो। प्रमुख जिल्लाधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक डिजन भट्टराई:
पहिलो कुरा त विपदको पूर्व तयारी र प्रतिकार जिल्ला स्तरीय कार्ययोजना तयार गरियो। हामीले त्यो कार्य सबै निकायको भूमिका के छ भन्ने कुरा हामीले उल्लेख गरेका छौँ। त्यसो हुँदाखेरि भोलि विपक्ष समयमा हरेक निकायले आफै जिम्मेवार भएर विपक्ष रोकाएर प्रतिकारीहरूको कार्ययोजना हेरेर काम गर्नुहुन्छ। सँगसँगै अब नेपाली समाज नेपाल पढ्नु पनि आवश्यकता हुन्छ, आफूलाई रेडी गराएर त्यसरी तीन तह सरकार बिचमा हुनुपर्ने समन्वय पनि हामीले गरेका छौँ।
सुरक्षा निकायले पनि मनसुन जन्य विपदको पूर्व तयारीलाई तीव्र बनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्मा बैतडीले पुर्चौनी र 10 सचम नगरपालिकामा विपद व्यवस्थापन बेस नै स्थापना गरी उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्मा बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक जङ्ग बहादुर कुवर
समाजलाई ट्रेन गर्ने बाटो, अर्को हाम्रो आफ्नै जनशक्तिलाई पनि ट्रेन गर्ने बाटो र त्यसपछि ट्रेन जनशक्तिलाई रणनीतिक रूपमा जिल्लाभरिमा डिप्लोइमेन्ट गर्ने पाटाहरूमा हामीले काम गरेका छौँ। विपदको लागि छुट्टै भनेर दुईवटा थप अस्थायी मनसुन सुरक्षा बेस स्थापना गरेका छौँ, एउटा दनपा र एउटा पुर्चुनी नगरपालिकामा। त्यसमा पनि हामीसँग भएको जो विशेष दक्कल राख्ने जनशक्ति छ त्यसलाई पनि बाँडफाँड गरेर सबै ठाउँमा डिप्लोइमेन्ट गरेर
स्थानीय तहहरूले पनि सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक जनशक्ति र राहत सामग्री तथा पूर्व तयारीका अन्य सामग्रीहरू तयारी अवस्थामा राखेको जनाएका छन्। विपद आइपरे तत्कालै उद्धार र राहतमा परिचालन हुने तयारी पूरा गरिएको पुर्चौनी नगरपालिकाले जनाएको छ। पुर्चौनी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम
पुरै तयारी छ, हाम्रो क्याम्प आइसकेका छ सशस्त्रको पनि, अनि हामीले त्यो सबै सामग्री पनि उहाँहरूलाई देखाएँ हो। विपद प्रतिकार योजना पनि बनाएका छौँ, त्यसमा पैसा पनि छ, 10 साल पनि छ, धेरै सामानहरू पनि, त्यसको एकदम तयारी राखेका छौँ हामीले।
जिल्ला विपद व्यवस्थापन समितिका अनुसार पुर्चौनी नगरपालिका, मेलौनी नगरपालिका र सुर्नया गाउँपालिका बाढी, पहिरो तथा कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
नेपालबाट अमेरिका पुर्याइएका पुरातात्विक महत्वको नृत्य देवी र पद्मपाणी लोकेश्वरको प्राचीन मूर्ति फिर्ता गरिएको छ। पुरातत्व विभागले हिजो आयोजना गरेको कार्यक्रममा ती मूर्ति फिर्ता गरिएको जानकारी गराइएको हो। फिर्ता भएका मध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित महानगरीय कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्य देवीको मूर्ति एउटा हो। उक्त मूर्ति पाटनको इबहा बहीबाट विक्रमसम्बत 2045-46 हराएको थियो। अमेरिकाकै से स्थित बेर्कली कला संग्रहालयमा रहेको तामाबाट निर्मित सुनौलो रंगको पद्मपाणी लोकेश्वरको 13 शताब्दीको मूर्ति पनि फिर्ता गरिएको जानकारी दिइएको छ। उक्त मूर्ति काठमाडौँको ठमेली स्थित विक्रमशिला महाविहार ठबहीबाट सन् 1980 दशकमा हराएको थियो। दुवै मूर्ति अमेरिकाको न्यूयोर्क स्थित जिल्ला अधिवक्ताको कार्यालयको बेचबिखन सम्बन्धी शाखामा राखिएकोमा अनुसन्धानका क्रममा नेपालबाट गैर कानूनी रूपमा गएको प्रमाणित भएपछि फिर्ता ल्याइएको हो। लमजुङको डुम्रेदेखि बेसी शहर जाने मार्ग खुलेको 54 वर्ष भइसकेको छ, तर सड़क स्तर उन्नति हुन नसक्दा स्थानीय बासिन्दा कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। विक्रमसम्बत 2029 शुरू भएको डुम्रे बेसी शहर सड़क 42 किलोमिटर रहेकोमा विक्रमसम्बत 2046 उक्त सड़क सञ्चालनमा आएको थियो। 2052 कालोपत्रे शुरू गरिएकोमा अहिलेसम्म उक्त कार्य सम्पन्न हुन नसक्दा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपरेको समाचारदाताले जनाएका छन्। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको सम्बन्धमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च, घर निर्माण र खरिद गर्दा लागेको खर्चको रकम, बीमा प्रिमियम बापत भुक्तानी गरेको रकम, कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा 6,97,00,000 भन्दा बढ़ी देखिएकाले उहाँ विरूद्ध मुद्दा दायर गरिएको हो। आयोगका अनुसार गुप्ताको बुवा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरूद्ध पनि मुद्दा दायर गरिएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट 5 किसानलाई हिजो नगदसहित सम्मान गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादनको वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको जनाएको छ। सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका 1 स्थित सहारा कृषि फर्मका संचालक गम बहादुर कुंवरले पाउनु भएको छ। त्यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फर्मका संचालक निर्मल भट्टराई, पोखरा 14 रोशन एण्ड रोहित कृषि फर्मका संचालक रमेश खनाल, तनहुको ब्यास नगरपालिका 10 दाजुभाई गाई फर्मका संचालक रमेश तिमिलसिना सम्मानित हुनुभएको छ। त्यसैगरी खिलुङ कालिका आर्गानिक कृषि फार्म भिरकोट नगरपालिका 7 स्याङ्जाका शालिग्राम अर्याल र निलगिरी पशुपंक्षी तथा कृषि व्यवसाय मुस्ताङका संचालक भूपेन्द्र शेरचन सम्मानित हुनुभएको छ। प्रदेश सरकारका कृषि मन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मूल आधारका रूपमा विकास गरिने बताउनुभयो। कर्णाली प्रदेश सरकारले प्रदेशका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। कैलालीमा 10 वर्षीय बालक तनुज चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले हिजो एकजनालाई पक्राउ गरेको छ। जिल्लाको गौरी गंगा नगरपालिका 6 का खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतको मणिपुर राज्यस्थित उखरूल जिल्लामा हिजो दिउँसो सशस्त्र समूहको विद्युतीय धरापमा परि 2 जना सुरक्षाकर्मीको मृत्यु भएको छ। आक्रमणमा केही जवानहरू घाइते भएका छन्। आक्रमणकारीहरूले विस्फोटक पदार्थ प्रयोग गर्नुका साथै गोलाबारी पनि गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। आक्रमण स्थानीय उर्खुल प्रहरी चौकीबाट 16 किलोमिटर पूर्व नुङसाङखोङ क्षेत्रमा गरिएको थियो। घटनापछि सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरी आक्रमणकारीहरूको खोजी अभियान सञ्चालन गरेको छ। मणिपुरमा स्थानीय 2 समुदाय र सरकारी सुरक्षा निकायहरूका बीचमा लामो समयदेखि हिंसाका घटनाहरू जारी छन्। स्थानीय समुदाय बीचको झडपका घटनाहरू दिनहुँ जसो भइरहेका छन्। नियन्त्रणमा खटिएका सरकारी सुरक्षा कर्मीहरू त्यस क्रममा पर्ने गरेका छन्। भारतको आर्थिक राजधानी मुम्बईमा एउटा जीर्ण आवासीय भवन भत्किँदा 5 बालबालिकासहित 6 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। श्रीलंकाको पश्चिमी शहर नेगोम्बो स्थित कारागारमा भएको एउटा झडपमा 20 जनाको मृत्यु भएको र 100 जना भन्दा बढ़ी घाइते भएको श्रीलंकाको सरकारी संचार माध्यमले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच सहकारीका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री डाक्टर मुवागले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डालाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्लेसँगको भेटमा अध्यक्ष काण्डाले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,000 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569 मेट्रिक टन रासायनिक मल किसानको खेतबारी सम्म पुगिसकेको छ। विगतको वर्षहरूमा धान रोपाईको मुख्य याममै किसानले रासायनिक मल नपाएर शास्ति खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो। सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन्। यसबाट राष्ट्रिय आपूर्तिमा सहकारी निकायका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल्ट ट्रेडिङ कर्पोरेशनले 13,574 मेट्रिक टन मल उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ। लान्ताङ राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ। पर्यटक संख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रबन्धन मार्फत आय आर्जन र संरक्षणलाई सँगसँगै अघि बढ़ाउने रणनीतिमा जोड़ दिएको छ। निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा करिब 56,000 पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालू आर्थिक वर्षमा भने हालसम्म 50,360 पर्यटक मात्र निकुञ्ज पुगेका छन्। तीमध्ये 39,011 जना आन्तरिक, सार्क राष्ट्रका 788 र अन्य मुलुकका 10,561 जना रहेका छन्।
जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ 16 अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा गैराती स्पेनले पोर्चुगललाई शून्यका विरूद्ध 1 गोलले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको डल्लास खेल मैदानमा भएको खेलमा निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जीत दिलाएका हुन्। यो जीतसँगै स्पेन विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा समाप्त भएको छ। स्पेन 16 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। सन् 2010मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यस यता क्वार्टर फाइनलसम्म यात्रा तय गर्न सकिरहेको थिएन। अन्तिम समयमा स्पेनले गोल गरी विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको हो। त्यस्तै अहिले आयोजक राष्ट्र अमेरिका र बेल्जियम बीचको खेल जारी छ। खेलको 75 मिनट चलिरहँदा बेल्जियमले 3 गोलसहित अग्रता कायम गरेको छ। एक गोल गरेको अमेरिका खेलमा फर्कने प्रयासमा छ। अब मौसम। आज देशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान र मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना पनि रहेको छ। मध्य प्रदेशका साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी पनि आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकामा गर्मी बढ़ने देखिएको छ। अधिकतम तापक्रम 32-34 डिग्री सेल्सियसका बीच रहने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल जारी, बजेटबारे सांसदहरूको जिज्ञासाको 9 मन्त्रीद्वारा जवाब। सांसदहरूको समसामयिक प्रश्नको जवाब दिन सरकारलाई सभामुख टोलप्रसाद अर्यालको निर्देशन। सहकारी संस्थामा बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने कार्य जारी। एसियाली विकास बैंकसँग नेपाल सरकारले 25 अर्ब बढ़ी ऋण सहायता लिने सम्बन्धी सम्झौता। भारतको असममा विद्युतीय धरापमा कम्तीमा 2 सुरक्षाकर्मीको मृत्यु। पोर्चुगललाई हराउँदै स्पेन जारी विश्वकप फुटबलको क्वार्टर फाइनलमा। अमेरिका र बेल्जियम बीचको खेल जारी। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।